हितोपदेश एक अध्याय को 8-9 तर पढ्न अगाडि हाम्रो छोराछोरीहरूलाई विश्वासीहरूको छोराछोरीहरूलाई कसले तालिम दिने हो त के हामी हाम्रो स्कुलहरू जहाँ पठाइरहेका छौँ के हाम्रो सोचाइ यो हो कि अब पढ्दैछन् मैले त झन् बोर्डिङमा राखेको छु इङ्ग्लिस बोर्डिङ स्कुलमा राखेको छु अनि मेरो छोराछोरीहरू ठुलो हुनेछन् ज्ञानी हुनेछन् पढ्नेछन् अनि उनीहरू चाहिँ काम लाग्दो हुनेछन् कि अथवा अनि अझ मैले त चर्चमा लगिरहेको छु मेरो छोराछोरीहरूलाई बाल सङ्गति गइरहेको छन् अनि सधैँ गइरहेको छन् त्यसैले यति भए पुग्छ भनेर सोच्नेहरू चाहिँ धेरै हुन्छन् तर मैले चाहिँ विगतमा देखेको मण्डलीमा चाहिँ भएका छोराछोरीहरू पछि गएर चाहिँ संसारमा धेरैजना गइरहेका छन् अनि कारण किनभने चाहिँ मुख्य जिम्मेवारी चाहिँ प्रभुले चाहिँ आफ्नो छोराछोरीलाई सिकाउने काम विश्वासी बुवा आमाहरूलाई दिनुभएको छ बुवा आमाहरूलाई चाहिँ मुख्य सिकाउने काम दिनुभएको छ अनि यो कुरा चाहिँ परमेश्वरको वचनमा एकदम स्पष्ट साथ सिकाएको छ यो कुरा पुरानो नियममा सिकाएको छ अनि यो कुरा नयाँ नियममा पनि सिकाएको छ अनि केही पुरानो नियमका पदहरूबाट म तपाईँहरूलाई सुनाउन चाहन्छु हितोपदेशमा धेरै पटक दोहोऱ्याइएको यो शब्द छ हे मेरो छोरा 8 पदमा हामी पढ्छौँ हे मेरा छोरा आफ्ना बाबुको शिक्षा ध्यानसित सुन कसको शिक्षा बाबुको शिक्षा र आफ्नै आमाको अर्थीलाई नत्याग कसको अर्थी आमाको अर्थीलाई नत्याग किनकि ती तिम्रा शिरका लागि शोभाको गहना र तिम्रा गलाका लागि हारहरू बन्नेछन् यहाँ चाहिँ बाबुको शिक्षा भनेको छ अनि यसलाई चाहिँ साथसाथै अर्थीसित सँगसँगै राखिएको छ परमेश्वरको नियमहरू सिकाउनु पर्छ भनेको छ यसैले सिकाउने काम अगुवाई गर्ने काम बाटो देखाउने काम चाहिँ बुवा आमाहरूको हो अनि जुन बुवा आमाहरूले यो काम गरिरहेका छन् उनीहरूले साँच्चै नै आफ्नो छोराछोरीहरूलाई के गर्छन् भने प्रेम गर्छन् बाइबलले त्यही सिकाउँछ जुन बुवा आमाले आफ्नो छोराछोरीहरूलाई प्रभुको मार्गमा डोराइरहेका छन् प्रभुको वचन सिकाइरहेका छन् प्रभुको डर सिकाइरहेका छन् प्रभुको सेवा गर्नु सबभन्दा महत्त्वपूर्ण कुरा हो प्रभुलाई खुसी पार्नु नम्बर एक कुराहरू भनेर सिकाइरहेछन् ती बुवा आमाहरूले चाहिँ साँच्चै नै ती नानीहरूलाई प्रेम गर्छन् हितोपदेश 13:24 त्यो हामी देख्छौँ हितोपदेश 13:24 यहाँ हामी पढ्छौँ जसले आफ्नो छडी चलाउँदैन त्यसले आफ्नो छोरालाई घृणा गरिरहेको छ तर जसले छोरालाई प्रेम गर्छ उसले त्यसलाई होसियारीसँग ताडना दिन्छ अनि यहाँ चाहिँ जुन बुवाले छोरालाई ताडना दिन्छ उसले प्रेम गर्छ भनेको छ अनि त्यही शब्द हो ताडना अथवा शिक्षा सिकाउनु अनि यहाँ चाहिँ हामी देख्छौँ खालि शिक्षा दिनु मात्र होइन ज्ञान दिनु मात्र होइन तर उनीहरूलाई चाहिँ सुधार्नु आवश्यक पर्दा उनीहरूलाई हप्काउनु आवश्यक पर्दा उनीहरूलाई सही प्रकारले बाइबलीय ढङ्गले सुधारको छडी लगाउनु यस प्रकारले चाहिँ जसले आफ्नो जसले आफ्नो छोराछोरीहरूलाई यसरी डोर्याउँदैछन् सिकाउँदैछन् हुर्काउँदैछन् यिनीहरू नै बुवा आमा हुन् जसले आफ्नो छोराछोरीहरूलाई प्रेम गर्छन् परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ हाम्रो छोराछोरीहरू उहाँको हुन् अघि सुन्यौँ अनि परमेश्वरले भन्नुभएको छ कि हामीले चाहिँ हाम्रो छोराछोरीहरूलाई बुवा आमाहरूले चाहिँ यसरी प्रेम साथ तालिम दिनुपर्छ प्रभुको निम्ति किनभने उनीहरू प्रभुकै हुन् त्यसैले यदि हामीले यसरी कष्ट गऱ्यौँ भने दुःख गऱ्यौँ भने अनि दुःख गर्नुपर्छ बुवा आमाले आफ्नो छोराछोरीलाई तालिम दिन अनि यदि हामीले यसरी छोराछोरीलाई तालिम दिनको लागि चाहिँ हामीले परिश्रम गर्यौँ भने यसले चाहिँ के प्रमाणित गर्छ भने हामीले आफ्नो छोराछोरीलाई प्रेम गर्दैछौँ किनभने हामीले उनीहरूलाई चाहिँ परमेश्वरलाई आदर गर्न सिकाउँदैछौँ परमेश्वरको सेवा गर्न सिकाउँदैछौँ अनि नानीहरूले चाहिँ परमेश्वरको डर मान्नु, उहाँको आज्ञा मान्नु, उहाँको सेवा गर्नु, उहाँको प्रेम गर्नु, योभन्दा ठुलो कुरा के होला हाम्रो छोराछोरीहरूको लागि? बाइबलमा अघि पढ्यौँ, यो चाहिँ यस्तो शिक्षा पाएको, तालिम पाउनु चाहिँ, त्यस्तो व्यक्ति, त्यस्तो छोराछोरी हुनु भनेको चाहिँ उनीहरू गहनाले आभूषित हुनु हो। उनीहरू चाहिँ सुन चाँदी बहुमूल्य पत्थरहरूले सुन्दर पारेको भन्दा पनि उनीहरूले उनीहरूको जीवनहरू चाहिँ गहनाले चाहिँ आभूषित हुनु हो। यो परमेश्वरको लागि मनपर्दो गहना हो, अनि त्यस्तो गहनाहरू लगाइदिनलाई चाहिँ धेरै परिश्रम चाहिन्छ। तपाईँको तर्फबाट अनि हामीले अध्ययन गर्नेछौँ, मुख्य जिम्मेवारी अझ बुवालाई दिनुभएको छ, बुवामा मिलेर यसरी गर्नु चाहिँ कडा परिश्रम चाहिन्छ र ठुलो बलिदान चाहिन्छ, समय दिनुपर्छ। तपाईँले कैयौँ कुरा चाहिँ छोड्नुपर्छ, प्राथमिकता दिनुपर्छ। अनि यदि छ नि बुवामाहरू, यदि तपाईँको प्रेम चाहिँ आफ्नो छोराछोरीप्रति चाहिँ यस्तो बलिदानपूर्वक छैन भने, यदि चाहिँ थुप्रै प्रार्थनाहरू साथ तपाईँले चाहिँ हुर्काउन खोजिरहनु भएको छैन, बेसरी जागो रहेर त्यहाँ एकदमै चनाख रहेर उनीहरूलाई सुरक्षा दिनलाई जागो रहँदै ईश्वरीय पसिना र आँसु झार्दै आफ्नो छोराछोरीलाई हुर्काउनलाई यसरी बलिदानपूर्वक कडा परिश्रम गरिरहनु भएको छैन भने तपाईँको प्रेम त्यति ठुलो छैन तपाईँको छोराछोरीप्रति। जेसुकै भन्नुहोस्, तपाईँले माया गर्नुहुन्न, मुख्य कुराको लागि नै उनीहरूलाई सिकाइरहनु भएको छैन, मुख्य कुरालाई नै तपाईँले चाहिँ ध्यान दिइरहनु भएको छैन, उनीहरूलाई त डराइरहनु भएको छैन। त्यसैले क्रिस्चियन परिवारहरूको मा भएको छोराछोरीहरूलाई तालिम दिने जिम्मेवारी चाहिँ कसको हो? बुवामा हो। परमेश्वरको वचनले यही सिकाउँछ। यहाँ हामीले हितोपदेशमा एक दुईवटा पद पढ्यौँ, एक दुईवटा अझ पदहरू पढौँ, दुई अध्यायमा एकचोटि जानुहोस् त, हितोपदेशमै केही पदहरू हेर्न चाहन्छु। हुन त यहाँ 23 पटक हामी पाउँछौँ, हे मेरा छोरा, यसरी चाहिँ बुवाले भनिरहेको छ, 22 पटक बुवाले अनि एक पटक आमाले हे मेरा छोरा भनेर यहाँ अर्ती दिइरहेको छ, शिक्षा दिइरहेको छ, उनीहरूलाई अनेकौँ विषयमा चाहिँ चेतावनी दिइरहेको छ, अनि उनीहरूलाई कारणहरू बताइरहेको छ किन यो मार्गमा यसरी होसियारपूर्वक हिँड्नुपर्छ। दुई अध्यायको एक पदमा यहाँ पनि छ, हे मेरा छोरा, तिमीले मेरा वचनहरू ग्रहण गर्यौ र मेरा आज्ञाहरू आफूसित साँचेर राख्यौ भने र बुद्धिसित आफ्नो कान थाप्यो र आफ्नो हृदय समाजतिर ढल्कायौ भने, यसरी यहाँ पढ्दै जान्छौ, यसो गर्यौ भने तिमीले परमप्रभुको भय जान्नेछौ, पाँच पद, परमेश्वरको ज्ञान तिमीले भेट्टाउनेछौ। सबभन्दा बहुमूल्य कुरा दिइरहेको छ यहाँ बुवा चाहिँले। अनि यहाँ चाहिँ सुलेमानले लेखेका हुन् धेरै जसो हितोपदेशहरू, अनि उसको छोरा रहोबाम जहाँसम्म मलाई थाहा छ उसको लागि लेख्दैछन्। तर परमेश्वरले चाहिँ हामी सबै बुवाहरूले चाहिँ आफ्नो छोरा छोरीहरूलाई यसरी सिकाएको चाहनुहुन्छ। तीन अध्यायको एक पदमा पनि पल्टाउँछौँ, हे मेरा छोरा, मेरो अर्तीलाई नबिर्स, तर तिम्रो हृदयले मेरा आज्ञाहरू पालन गरोस्, किनकि तिनीहरूले तिमीलाई लामो आयु, जीवनका वर्षहरू र शान्ति थपिदिनेछन्। म तिमीलाई एकदम प्रेम गर्छु छोरा छोरी, अनि तिमी आशिषित भएको चाहन्छु। तीन पद, कृपा र सत्यताले तिमीलाई नछोडुन्, तिनलाई आफ्नो गलामा बाँधिराख, तिनलाई आफ्नो हृदयको पाटीमा लेख। सुन्दर गहनाहरू चाहिँ बुवा आमाले चाहिँ आफ्नो छोराछोरीलाई यहाँ दिँदैछन्। चार अध्यायको एकदेखि चार पद पनि हेर्नेछौँ, यहाँ पढ्छौँ, हे नानीहरू हो, बाबुको शिक्षा सुन र समझ के हो सो जान्न ध्यान देऊ, किनभने म तिमीहरूलाई असल शिक्षा दिन्छु, मेरो अर्थीलाई नत्याग, किनकि म पनि मेरा बाबुको छोरो थिएँ, मेरी आमाको दृष्टिमा कोमल र एकमात्र प्रिय थिएँ, अनि उनले मलाई पनि शिक्षा दिएर मलाई भने, तिम्रो हृदयले मेरा वचनहरू पक्रेर राखोस्, मेरा आज्ञाहरू पालन गर र बाँच। सुलेमानले भन्दैछन्, मेरो बुवा दाउदले पनि मलाई सिकाउनु भयो, मेरो आमा बाथशेबाले पनि मलाई सिकाउनु भयो, अब म तिमीलाई सिकाउँदैछु। यस्तो बुवा आमा विश्वासी बुवा आमा हुनु चाहिँ ठुलो ठुलो सौभाग्य हो युवा भाइ बहिनीहरू नानीहरू. अनि तपाईँ बुवा आमा विश्वासी हुनुहुन्छ, तपाईँको छोराछोरी छन् भने तपाईँको ठुलो जिम्मेवारी छ. मोसाले व्यवस्थाको पुस्तकमा धेरै पटक यसको विषयमा चर्चा गरे, त्यसैले हामी व्यवस्थाको चार अध्यायमा हामी पल्टाउँ. अहिले चाहिँ म सरसर्ती पुराण नियममा यो शिक्षा छ, बुवा आमा मुख्य जिम्मेवारी छन् आफ्नो छोराछोरीलाई प्रभुको मार्गमा डोर्याउन, प्रभुको ज्ञान दिन, उनीहरूलाई मुक्तिको ज्ञानमा डोर्याउन, त्यसपछि उनीहरूलाई प्रभुको सेवा गर्नलाई चाहिँ उनीहरूलाई तालिम दिन मुख्य जिम्मेवारी चाहिँ बुवा आमाको हो. असल मण्डली चाहिन्छ, असल मण्डलीको शिक्षा ले चाहिँ बुवा आमालाई बलियो बनाउँछ, जस्तो कि यो सम्मेलनमा गर्न खोजिरहेको छौँ. तर बुवा आमाले घरमा गरेन भने मण्डली मात्र लगेर हुँदैन. बुवा आमा हो मुख्य, तपाईँ हो, म हुँ. व्यवस्था चारको 9 र 10 पदमा चाहिँ हामी हेर्दैछौँ, अनि यहाँ चाहिँ सन्दर्भ यो छ कि इजरायलीहरू अब प्रतिज्ञाको देशभित्र छिर्ने बेला आएको छ, अनि उनीहरूलाई मूसाले अब झन्डै लगभग 10 दिन होला केही समय लगाएर उनीहरूलाई अर्थी दिन्छन्. त्यो भूमि जुन परमेश्वरले दिँदै हुनुहुन्छ त्यो भूमिमा तिमीहरू छिर्न लाग्दैछौ, र त्यहाँ चाहिँ परमेश्वरको आदर यसरी गर्नुपर्छ. अनि यहाँ सुरुमा नै नानीहरूलाई सिकाउने कुरा छ, 4 अध्यायको 9 र 10. केवल आफ्नो विषयमा होसियार रह र आफ्नो प्राणलाई यत्नसित जोगाइरह, बेसरी जोगाइरह, र आफ्नो र नत्र जुन कुराहरू तिम्रा आँखाहरूले देखेका छन् ती कुराहरू तिमीले बिर्सनेछौ, र ती कुरा तिम्रो सारा जीवनभरि तिम्रो हृदयबाट हट्ने छन्. तर तिम्रा छोराछोरीहरूलाई र तिम्रा नाति नातिनीहरूलाई ती कुराहरू सिकाऊ, विशेष गरी त्यस दिनलाई जुन दिन तिमी होरेबमा परमप्रभु आफ्ना परमेश्वरको सामु उभिरहेका थियो, जुन बेला परमप्रभुले मलाई भन्नुभयो मानिसहरूलाई म कहाँ भेला गर र म तिनीहरूलाई मेरा वचनहरू सुन्न लाउनेछु, र तिनीहरूले सधैँभरि आफू यस पृथ्वीमाथि जीवित रहन्जेल मेरो डर मान्न सिकुन्, फलस्वरूप तिनीहरू पृथ्वीमाथि जीवित रहन् र तिनीहरूले आफ्ना छोराछोरीहरूलाई सिकाउन्. त्यसैले मूसाले सम्झना गराउँछन् परमेश्वर स्वयं बोल्नु भएको थियो पहाडबाट. अचम्मको भयङ्कर घटना थियो जब चाहिँ आगोको बीचबाट जीवित परमेश्वरकै स्वर सुने, आफ्नै कानले सुने, कुनै रूप देखेनन्, अनि उनीहरूलाई स्वयं परमेश्वर नै बोलेर चाहिँ 10 आज्ञा सुनाउनु भयो. अनि परमेश्वरले चाहिँ मूसाद्वारा अब यो नयाँ पुस्तालाई सम्झाउँदै हुनुहुन्छ कि विशेष गरी त्यो व्यवस्था परमेश्वरको नियमहरू आफ्नो नानीहरूलाई सिकाउनु. परमेश्वर कुनै मूर्ति हुनुहुन्न, परमेश्वर चाहिँ जिउँदो हुनुहुन्छ, उहाँ बोल्नुहुन्छ, अनि परमेश्वर भय योग्य हुनुहुन्छ, उहाँले पापलाई बाँकी राख्नुहुन्न, उहाँले दण्ड दिनुहुन्छ, र परमेश्वर दयालु हुनुहुन्छ, उहाँले क्षमा गर्नुहुन्छ, तर दोषीलाई चाहिँ उहाँले त्यत्तिकै छोड्नुहुन्न. यसरी चाहिँ उनीहरूले आफ्नो छोराछोरीलाई सिकाउनु पर्थ्यो, अनि एकदम यत्नपूर्वक सिकाउनु पर्थ्यो. यो कुरा चाहिँ व्यवस्था 6 अध्यायमा चाहिँ मूसाले अझ थप्दै जान्छन्. व्यवस्था 6 अध्याय र 4 हामी पढ्नेछौँ. व्यवस्था 6:4, हे इजरायल सुन. मूसाले यहाँ इजरायललाई चाहिँ ठुलो समुदायलाई यो व्यवस्थाको पुस्तकभरि नै प्रचार गरिरहेका छन्. हे इजरायल सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ. त्यहाँ धेरै ईश्वरहरू छैन, एकमात्र परमप्रभु नै साँचो परमेश्वर हुनुहुन्छ. 5 पद, अनि तिमीले परमप्रभु आफ्ना परमेश्वरलाई तिम्रो सारा हृदय, तिम्रो सारा प्राणले र तिम्रो सारा शक्तिले प्रेम गर्नु. परमेश्वर एकमात्र हुनुभएकोले उहाँलाई सम्पूर्ण हृदय दिन सकिन्छ. यदि परमेश्वर धेरैवटा भएको भए कसलाई दिने सम्पूर्ण हृदय? आधा यसलाई, अर्को अर्कोलाई, 10 भाग उसलाई, 10 भागको 1 भागकोलाई सकिँदैन थियो. तर परमप्रभु परमेश्वर एक मात्र हुनुभएकोले सम्पूर्ण हृदय नै ले उहाँलाई प्रेम गर्न सक्छौँ र गर्नुपर्छ। छपत अनि यी वचनहरू जो म आज तिमीलाई आज्ञा गर्दछु तिम्रो हृदयभित्र रहिरहन्। अनि सात पद, अनि तिमीले यी वचनहरू आफ्ना छोराछोरीहरूलाई यत्नसित सिकाउनु, अनि तिमी आफ्नो घरमा बस्दा, आफ्नो बाटोमा हिँड्दा, सुत्दा र उठ्दा तिमीले तिनकै चर्चा गर्नु। यहाँ देख्छौ कि पहिलो कुरा कि एकदम प्राथमिकता दिएर बुवा आमाले चाहिँ, इजरायली बुवा आमाले चाहिँ आफ्नो छोराछोरीहरूलाई परमेश्वरलाई प्रेम गर्न सिकाउनु पर्थ्यो, उहाँको आज्ञाहरू सिकाउनु पर्थ्यो। सात पदमा जुन छ यत्नसित सिकाउनु भनेको अर्थात् उनीहरूको हृदयभित्र घुसाउनु। तपाईँले कहिले प्रयास गर्नुभएको छ कसैलाई कुनै कुरा बुझाउन खोजिरहनु भएको छ, होइन, बुझाउन खोज्दै हुनुहुन्छ, बुझि नै रहेको छैन, अनि तपाईँले चाहिँ त्यत्तिकै हल्का साथ बताएर पुग्दैन, तपाईँले एकदम परिश्रम गर्नुपर्छ त्यो छिर्नलाई, छिर्दिरहेको हुँदैन। अनि यही आज्ञा दिएको छ कि छोराछोरीलाई यस्तो प्रकारले सिकाउनु पर्छ कि त्यो छिर्नै गरिकन सतही रूपले उनीहरूलाई एक दुईवटा कुरा भनेर पुग्दैन। अनि यहाँ चाहिँ छिर्ने गरिकन सिकाउनु भन्दै हुनुहुन्छ, अनि त्यसको लागि चाहिँ यहाँ दोस्रो कुरा यहाँ बताएको छ, यो घरमा बस्दाखेरि गर्नुपर्छ भनेको छ, घरभित्र नै तिम्रो आफ्नो घरमा बस्दा, आफ्नो बाटोमा हिँड्दा, सुत्दा र उठ्दा तिमीले तिनकै चर्चा गर्नु अर्थात् परमेश्वरकै वचनको कुरा गरिरहनु, यसरी सिकाउनु भनेको छ। आफ्नो छोराछोरीहरूलाई चाहिँ बिहान उठ्दा पनि परमेश्वरको वचन सिकाउँदैछौँ, साँझ सुत्ने बेला भए फेरि परमेश्वरको वचन सिकाउनुपर्छ, दिनहुँ सिकाउनुपर्छ, दिनरात सिकाउनुपर्छ, बस्दाखेरि पनि सिकाउने, अनि त्यसपछि उनीहरूसँगै हिँड्दाखेरि उनीहरू लिएर हिँड्दैछौँ, सानो बच्चा छ अथवा ठुलो हुँदैछ, हातमा समातेर हिँड्दैछौँ, उनीहरूलाई सिकाउँदैछौँ, केही कुरा देखिन्छ सिकाउँदैछौँ, केही घटना हुन्छ फेरि सिकाउँदैछौँ, केही समस्या पर्छ सिकाइरहने। अनि यसरी चाहिँ परमेश्वरले चाहिँ इजरायलीहरूलाई आफ्नो छोराछोरीलाई सिकाउनु पर्छ भनेर चाहिँ भन्नुभयो, दिनहुँ घरमा बाटोमा। अनि यो कुरा अझ धेरै दोहोरिन्छ व्यवस्थामा, तर म चाहिँ अब तपाईँहरूसित चाहिँ विशेष गरी नयाँ नियमको एफएसी 6 अध्यायबाट चाहिँ तपाईँहरूलाई यो कुरा देखाउन चाहन्छु, त्यसैले हामी एफएसी 6 अध्यायमा पठाउँ। पुरानो नियममा सिकाएको छ बुवा आमाले हो तालिम दिने आफ्नो छोराछोरीलाई प्रभुको निम्ति, प्रभुको सेवा गर्न, अनि नयाँ नियममा पनि सिकाएको छ कि बुवा आमाहरू चाहिँ मुख्य शिक्षकहरू हुनुपर्छ। एफसी 6 एकदेखि 4 खण्ड चाहिँ परमेश्वरको आत्माले पावलले लेख्दैछन्, हे नानीहरू हो, प्रभुमा आफ्ना बाबु आमाको आज्ञा पालन गर, किनकि यो उचित छ, आफ्ना बाबु र आमालाई आदर गर जो चाहिँ प्रतिज्ञा सहितको पहिलो आज्ञा हो, र तिम्रो भलाइ होस् र यस पृथ्वीमा तिम्रो आयु लामो होस्। अनि हे बाबुहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाऊ, तर प्रभुको अनुशासन र चेतावनीमा तिनीहरूको पालन पोषण गर। यो चाहिँ चाबी खण्ड हो जहाँ चाहिँ बुवा आमाहरू अनि विशेष गरी बुवालाई यहाँ अझ छुट्याएर अर्थी दिएको छ कि चाहिँ छोराछोरीलाई तालिम दिनेहरू चाहिँ उनीहरू नै हुन्, स्पष्ट शिक्षा छ। सबभन्दा पहिला चाहिँ पावलले नानीहरूलाई सम्बोधन गरेको छ यो खण्डमा चाहिँ, यहाँ चाहिँ क्रिस्चियन बुवा आमाको नानीहरूलाई हो यहाँ सम्बोधन गरिएको, किनभने यहाँ चाहिँ बुवा आमा चाहिँ प्रभुमा भनिएको छ। एक पदमा हेर्नुहोस् त, हे नानीहरू हो, प्रभुमा आफ्ना बाबु आमाको आज्ञा पालन गर। यो शब्द नानीहरूलाई विचार गर्नुहोस्, तपाईँको नानीहरूलाई विचार गर्नुहोस्, यहाँ मण्डलीको नानीहरू, यिनीहरू नै भविष्यका बाबु आमाहरू हुन्, अनि त्यसैले उनीहरूलाई आउँदो पुस्ताको बाबु आमा हुनलाई हामीले सिकाउनु परेको छ। उनीहरू भविष्यका मण्डलीको कामदारहरू हुन्। त्यसैले उनीहरूलाई प्रभुको सेवा गर्नलाई चाहिँ अहिले नै तालिम दिनु परेको छ। हे नानीहरू, अनि नानीहरूलाई चाहिँ पावलले चाहिँ के भन्छन् भने बाबुआमाको आफ्ना बाबुआमाको आज्ञा पालन गर। अनि यो पावलले लेखेको आज्ञा चाहिँ सिधै दस आज्ञाबाट हो, जुन होरेबमा आगोको बीचबाट जीवित परमेश्वरले दसवटा शब्द बोल्नु भएको थियो। अनि पाँचौँ आज्ञा यो थियो कि बाबु आमाको आदर गर्नु, बाबु आमाको आज्ञा पालन गर्नु, यहाँ यसरी लेखेको छ। यो पाँचौँ आज्ञा हो, तर यो चाहिँ प्रतिज्ञा सहितको पहिलो आज्ञा हो भनेको छ यहाँ। अर्थात् यो आज्ञा पालन जब गर्छ एउटा बाबु र नानीले, परमेश्वर ज्यादै खुसी हुनुहुन्छ र उहाँ चाहिँ उसलाई आशिष दिनुहुन्छ, उसलाई लामो आयु दिनुहुन्छ, उसको लागि भलाइ गर्नुहुन्छ। जब एउटा छोरा र छोरीले आफ्नो शारीरिक बुवाआमाको आज्ञा मान्छन् र आदर गर्छन्, यसबाट देख्छौँ कि परमेश्वरले चाहिँ छोराछोरीहरू अनाज्ञाकारी भएको, अटेरी भएको, विद्रोही भएको एकदम घृणा गर्नुहुन्छ। वास्तवमा बुवाआमाको आज्ञा नमान्ने भन्ने पाप चाहिँ हत्या, व्यभिचार सँगसँगै उल्लेख भएको छ। दशाज्ञामा पनि हो, रोमी 1:29-30 पनि हो। परमेश्वरले त्यसरी देख्नुहुन्छ, बाबु आमाको आज्ञा नमान्ने पाप चाहिँ सानो कुरो होइन। अनि अन्तिम दिनहरूमा जुन सङ्कटपूर्ण समयहरू आउनेछन् भनेर पावलले भन्छन्, त्यो बेलामा जब चाहिँ झन अधर्म बढ्नेछ, त्यो बेलाको चरित्रमा चाहिँ एउटा चाहिँ यही बताएको छ कि बाबु आमाको आज्ञा नमान्ने हुन्छन् भनेको छ। त्यसैले छोराछोरीहरूले चाहिँ बुवा आमाको आज्ञा पालन गर्न सिक्नुपर्छ, अनि त्यसको लागि चाहिँ बुवा आमा चाहिन्छ, उनीहरूलाई आज्ञा पालन गर्न सिकाउनुपर्छ। यदि एउटा छोरा अथवा छोरीले चाहिँ घरमै आफ्नो बुवा आमाको आज्ञा पालन गर्न सिकेको छैन भने उसले चाहिँ देशको नियम पनि पालन गर्ने छैन, ऊ कानुन तोड्नेछ, ऊ जेलमा पर्नेछ अथवा केही न केही हुनेछ, उसलाई सरकारको नियमको डर हुँदैन। यदि एउटा छोराछोरी एउटा छोरीले भनौँ यदि बुवा आमाको आज्ञा मान्दैन भने ऊ बिहा भएपछि के हुन्छ होला? श्रीमती हुन्छ तर पतिको अधीनमा बस्ने श्रीमती हुँदैन, अब उसको बुवाको अधीनमा बसेन, आमाको अधीनमा बसेन, अब ऊ पतिको अधीनमा पनि बस्नेवाला छैन, ऊ क्रिस्चियन परिवारमा हुर्केको छोराछोरीको यहाँ कुरा गर्दैछु। अनि उनीहरू चाहिँ के हुन्छ, उनीहरू चाहिँ मण्डलीका अगुवाहरूको पनि अधीनमा बस्दैन यदि बुवा आमाको अधीनमा उनीहरूले बस्न सिकेका छैन भने उनीहरूलाई। अनि त्यस्तो नानीहरूलाई चाहिँ परमेश्वरको अधीनतामा आउन, पश्चाताप गर्न, विश्वास गर्न चाहिँ त्यत्तिकै गाह्रो हुनेछ यदि बुवा आमाको अधीनमा बस्न सिकेको छैन, सिकाइएको छैन भने। यदि बुवा आमाले उनीहरूलाई यसरी तालिम दिएनन् भने उनीहरूलाई चाहिँ झन गाह्रो हुन्छ, विद्रोहको जरा गढेको हुन्छ, अनाज्ञाकारिताको बानी बसेको हुन्छ। अनि त्यसैले सबै कुरो कहाँबाट सुरु हुँदो रहेछ? घरमा, परिवारमा सुरु हुन्छ। अनि त्यसपछि पावलले चाहिँ यो छ अध्यायमा चाहिँ बाबु आमा भनेको छ, देख्नुभयो? हो, पछि बाबु भनेको छ बाबुहरू, तर यहाँ सुरुमा दुइटैलाई उल्लेख गरेको छ, बाबु पनि छ अनि आमा पनि छ, बाबु आमा। बुवा चाहिँ परिवारको शिर हुन्, हामीले सिक्दै आएका छौँ, तर दुवै बुवा आमालाई उल्लेख गर्नुभएको छ परमेश्वरले यहाँ। यसबाट चाहिँ के सिकाउँदै हुनुहुन्छ भने कि बुवा र आमा दुवै एक मन हुनुपर्छ यस कुरामा, आफ्नो छोराछोरीलाई तालिम दिने कुरामा उनीहरू एक हुनुपर्छ। जसरी मलाखीमा हामीले चाहिँ परमेश्वरको उद्देश्य यही हो र भनेर हामीले देख्यौँ, उनीहरू एक मन भएर आफ्नो छोराछोरीहरूलाई हुर्काउने विषयमा उनीहरू एक मन हुनुपर्छ। अनि त्यसैले जुन छोराछोरीहरूलाई चाहिँ हुर्काउने क्रममा यदि बुवामा एक मन छैन भने के हुन्छ? एउटाले चाहिँ उसलाई सुधार्न खोजिरहेको हुन्छ, अनि अर्कोले चाहिँ के गर्न सक्छ है, उस अर्को चाहिँ सुधारलाई चाहिँ बाधा दिन सक्छ, हस्तक्षेप गरेर ओहो बिचरा बाबु है तिमीलाई मम्मीले पिट्यो है भन्ने संसारमा त्यही गरिरहेको हुन्छ है, आऊ आऊ तिम्रो बाबा कति नराम्रो है है, बाबालाई पाई बाबालाई पाई भनिरहन्छ है, अन्त आमा कति छुची है त्यसो भनिरहन्छ है। तर यसरी चाहिँ त्यो बालकको हृदयभित्र चाहिँ अनुशासन होइन, अब एक बुवा अथवा आमाप्रति चाहिँ अब घृणा उत्पन्न र विरोध र विद्रोह सिकाइरहेको छ, उल्टो तालिम भइरहेको हुन्छ। त्यसैले बुवा आमा नै भनेको छ यहाँ, बुवा आमाको आज्ञा पालन गर, बुवा आमा त्यसैले एकमन हुनुपर्छ यो आज्ञा पालन सिकाउनलाई। त्यसैले बुवा र आमा चाहिँ मिलेर एकअर्कालाई एकदम सहयोग गर्नुपर्छ, एकअर्कालाई बल दिनुपर्छ यो हुर्काउने काममा आफ्नो छोराछोरीहरूलाई। तब त्यो बुवा आमाले आशा गर्न सक्नेछ कि यो छोराछोरीबाट आज्ञा पालन उनीहरूले चाहिँ अब प्रतीक्षा गर्न सक्छ, उनीहरू एक मन छ भने। अनि यहाँ चाहिँ नानीहरूलाई पावलले अर्थी दिँदाखेरि कारण पनि दिन्छन्, किन बाबु आमाको आज्ञा पालन गर्ने कारण दिएको छ। अनि परमेश्वर त्यस्तो हुनुहुन्छ, परमेश्वरले कारणहरू दिनुहुन्छ, धेरै कुराहरू हामीलाई बताउनुहुन्छ कारण किनभने, देख्नु भएको छ बाइबलमा धेरैपल्ट यो यो किनभने यस कारण। अनि यहाँ चाहिँ कारण दिनुहुन्छ, परमेश्वरले चाहिँ एउटा अन्धविश्वास खोज्नु भएको छैन हामीबाट, तर समाजसहितको आज्ञा पालन, समाजसहितको प्रेम, समाजसहितको विश्वास उहाँले चाहनुहुन्छ। अनि नानीहरूलाई चाहिँ यहाँ तिनवटा कारणहरू दिएको देख्छौँ। पहिलो चाहिँ यहाँ भनेको छ किन आज्ञा पालन गर्ने क्रिस्चियन परिवारमा, किनभने उनीहरू बुवा आमा चाहिँ प्रभुमा छन्, हे नानीहरू प्रभुमा आफ्ना बाबु आमाको आज्ञा पालन गर। जुन घरमा चाहिँ बुवा पनि विश्वासी छ, आमा विश्वासी छन्, अनि त्यहाँ चाहिँ बुवाले आमालाई अथवा पतिले पत्नीलाई प्रेम गर्ने वातावरण छ, अनि पत्नी चाहिँ आफ्नो पतिको अधीनमा बसेर चाहिँ एक मनसाथ सहयोग गर्दैछ प्रभुको काममा, आफ्नो नानीहरूलाई हुर्काउन र प्रभुको सेवा गर्न, अनि त्यहाँ चाहिँ पत्नीले आफ्नो पतिलाई आदर गर्दैछन् है, विरोध गरिरहेको छैनन्, सहयोग गर्दैछन् भन्ने चाहिँ त्यो छोराछोरीले देख्छन्, छोराछोरीले देख्छन्, एकदम छर्लङ्गै देख्छन् आफ्नो बुवा आमाले कसरी व्यवहार गरिरहेछ एकअर्काप्रति। अनि जब प्रभुमा भएको बुवा आमा यसरी प्रेमसाथ अनि एकअर्कालाई आदर गर्दै प्रेमसाथ एक मनसाथ अगाडि बढ्दाखेरि चाहिँ छोराछोरीको हृदयमा चाहिँ एउटा आदरभाव उत्पन्न हुन्छ आफ्नो बुवाप्रति अनि आमाप्रति, अनि उहाँहरूको आज्ञा पालन गर्न सजिलो हुन्छ, उहाँहरूको उदाहरण पक्ष्याउन पनि सजिलो हुन्छ, अनि उनीहरूले चाहिँ डर र त्रास र एकदमै थुरथुर काम्दै खालको त्यस्तो खालको नकारात्मक खालको डरले होइन, तर अनि करले मात्र पनि होइन, तर प्रेम साथ र आदरभाव साथ चाहिँ बुवा आमाको तालिमलाई चाहिँ स्वीकार गर्न सक्छ, सुधार्दा हप्काउँदा छडिलाउँदा। त्यसैले पहिलो चाहिँ प्रभुमा भएकोले यहाँ त्यसैले नानीहरू युवा भाइ बहिनीहरूलाई चाहिँ प्रभुमा आफ्ना बाबु आमाको आज्ञा पालन गर। दोस्रो चाहिँ कारण यो बताएको छ किनकि यो उचित छ, बुवा आमाको आज्ञा पालन गर्नु भनेको चाहिँ परमेश्वरको धार्मिकतासँग ठ्याम्मै मेल खाने कुरा हो। परमेश्वर बुवा हुनुहुन्छ, हामी उहाँको आज्ञा पालन गर्नुपर्छ, उहाँले हामीलाई प्रेम गर्नुहुन्छ, उहाँको आज्ञा पालन गर्नु भने उहाँलाई प्रेम गर्नु हो वास्तवमा। अनि त्यस्तै गरिकन छोराछोरीहरूले चाहिँ आफ्नो बुवा आमालाई आज्ञा पालन गर्नु यो चाहिँ ठिक हो, परमेश्वरको चरित्रसँग मेल खान्छ, उहाँको इच्छासँग यो मिल्छ, उहाँले भन्नुभएको सबै कुरासँग ठ्याम्मै मेल खाने कुरा यो हो है। अनि तेस्रो कुरा चाहिँ बताएको छ कि किन बुवा आमाको आज्ञा पालन गर, किनभने यसमा नै परमेश्वरको आशिष छ, यसमा नै परमेश्वरको ठुलो आशिष छ, यो चाहिँ प्रतिज्ञासहितको पहिलो आज्ञा हो भनेको छ। अनि ती छोरा छोरी जो आज्ञाकारी भएर चाहिँ उनीहरू अगाडि बढिरहेका छन् बुवामाको आज्ञा मान्दै, उनीहरूलाई असल हुन्छ, उनीहरूलाई राम्रो हुन्छ भनेको छ, नराम्रो होइन, उनीहरूलाई भलाइ हुन्छ, उनीहरूको जीवन लामो हुन्छ, उनीहरू आश्वासित हुन्छन्। अधीनमा बस्ने छोराछोरीहरू साँच्चै नै धेरै माग्छन्। तीन वर्ष अगाडि 2014 सालमा गरिएको एउटा अध्ययन, यो चाहिँ अस्ट्रेलियामा चाहिँ सिडनी युनिभर्सिटी भन्ने विश्वविद्यालयमा एउटा अध्ययन गरिएको थियो, एउटा व्यक्तिले अध्ययन गरेको थियो। उसले चाहिँ 13,000 रक स्टारहरूको अध्ययन गर्यो, सांसारिक सङ्गीत बजाउने रक सङ्गीतकारहरूको 13,000वटाको अध्ययन गर्यो, 13,000जनाको। अनि उसले के पायो भने उनीहरू चाहिँ अरूभन्दा 25 वर्ष कम बाँच्दो रहेछ, 25 वर्षले नै उनीहरूको उमेर चाहिँ कम हुँदो रहेछ अरूको तुलनामा। अनि उनीहरूको बिचमा यो रक सङ्गीतकारहरूको मृत्युमा चाहिँ एक्सिडेन्टले मरेको, दुर्घटनाले मरेको धेरै अरूभन्दा तुलनामा, अनि आत्महत्याले उनीहरू मरेको अरूभन्दा धेरै तुलनामा, साथै कुनै किसिमको हत्याद्वारा मारिएको अरूको तुलनामा उनीहरूको बिचमा चाहिँ धेरै अधिक पाइयो अध्ययनले देखाउँछ। रक सङ्गीत चाहिँ पुरै विद्रोहको आवाज हो, हामीले अस्तिको तालिममा हेरेको थियौँ। रक सङ्गीतले चाहिँ भन्छ तिमीलाई जे मन लाग्छ त्यही गर, तिमीलाई कसैले पनि यसो गर उसो गर भन्ने कुरा पछि नलाग, तिम्रो बुवा आमाको विद्रोह गरेर हिँड, उनीहरूबाट नसिक, उनीहरूको कुरै नसुन है, तिमी आफै हो, आफ्नै हो, अघि हामीले देवीदाईबाट सम्झना गराइएका थियौँ। अनि यस अनि रक सङ्गीतमा चाहिँ अनैतिक यौन सम्बन्धको कुरा प्रचुर मात्र, त्यसले पुरै भिजेको छ 100% नै। अनि साथै रक सङ्गीतको शब्दहरूमा पनि कतिमा चाहिँ आत्महत्या गरेर चाहिँ आफ्नो समस्याबाट निस्कनु राम्रो कुरा हो भनेर सिकाउँछ। समस्या सबैलाई परेर आउँछ अनि रक सङ्गीत सुनिरहेछ, आत्महत्या गर्नु पो ठिक हुन्छ कि भन्ने सल्लाह दिइरहेको छ। सङ्गीत शब्द सबै नै शैतानिक हो, अनि त्यो चाहिँ अधीनताको आत्मा छैन त्यसमा। तर बुवा आमाले चाहिँ जसले आफ्नो छोराछोरीलाई प्रेम गर्छन् उनीहरूलाई चाहिँ अधीनताको आत्मा सिकाउनुपर्छ, आज्ञा पालन गर्न सिकाउनुपर्छ, तालिम दिनुपर्छ, भित्र छिराउनुपर्छ भन्ने चाहिँ, यो त खालि अलिअलि भनेर ए भनेको मान न, अरे भनेको मान्दैन रहेछ, त्यस्तो होइन। यहाँ चाहिँ अति नै परिश्रम साथ, प्रार्थना साथ, आँसु र पसिना साथ गरिने काम हो। अनि रक सङ्गीतको कुरा गरे, बुवा आमाहरूले चाहिँ आफ्नो छोराछोरीहरूलाई चाहिँ यो संसारको सङ्गीतबाट चाहिँ दूर राख्नुपर्छ, एकदम जोगाउनुपर्छ, यसले खतम गर्छ। चर्च आइरहेको भए पनि यदि उनीहरू गुप्तमा सुनिरहेका छन् भने उनीहरूको यहाँ भित्र चाहिँ क्यान्सरभन्दा डरलाग्दो रोग लागेको हुन्छ, त्यसैले एकदम खतरा छ। मोबाइलहरूमा सजिलै साथ सङ्गीतहरू राख्न सकिन्छ, इयरफोनमा राख्यो बुवा आमालाई सुन्दैन के सुनिरहेछ, अनि मोबाइलहरूमा यी सबै सङ्गीतहरू जहाँ त्यहीँबाट चाहिँ सित्तैमा अब चाहिँ कपी गर्न सकिन्छ, अनि भयङ्कर खतराहरू छन्। अनि बुवा आमाहरूले साँच्चै तपाईँ आफ्नो छोराछोरीलाई प्रेम गर्नुहुन्छ भने तपाईँले चाहिँ उनीहरूलाई एकदम जोगाउनुहुन्छ, सिकाउनुहुन्छ, कारण बताउनुहुन्छ। खालि एउटा अन्धो विश्वास र अन्धो आज्ञा पालन मान्नुहुन्न, उनीहरूलाई कारण बताउँदै जसरी यहाँ पावलले बताएका छन् तपाईँले चाहिँ उनीहरूलाई तालिम दिनुहुन्छ, परमेश्वरको वचन सिकाउनुहुन्छ, उनीहरूलाई बस्दा उठ्दा वचन सिकाउने, त्यो कुराहरू पछि गरौँला। तर यहाँ पावलले अझ कुरा बताउँदैछन्, यो चाहिँ दुई पदमा आफ्ना बाबु र आमालाई आदर गर, त्यो शब्द आदर गर, आज्ञा पालन गर एक पद, आदर गर दुई पद, के फरक छ? फरक छ, किनभने आदर गर्नु भनेको चाहिँ बाहिरी रूपबाट आज्ञा पालन गर्नु मात्र होइन, तर हृदयदेखि पालन गर्नु हो। आदर गर्नु भनेको छ यो हृदयको मनोभाव हो। यदि तपाईँले आफ्नो छोरालाई अथवा छोरीलाई त्यो भाँडा माझ त
फोहोर भारेछ भन्नुभयो।
अनि ऊ चाहिँ गएर माझ्न त माझ्यो, तर यसो उसको अनुहार हेरेको त रिसाएर माझिरहेको छ, अँध्यारो मुख लाएर माझिरहेको छ। भनेपछि चाहिँ उसले तपाईँले भनेको मान्न त मान्यो, तर उसले तपाईँलाई आदर त गरेन, आज्ञा पालन गर्यो तर आदर त गरेन। खास प्रभुलाई दिने काम पनि यस्तै हो। जब हामी चाहिँ आफ्नो धनबाट प्रभुलाई दिन्छौँ, हामीले चाहिँ अब दिनै पर्यो भनेर चाहिँ हामी चाहिँ जब प्रभुको आराधना गर्नलाई चाहिँ हाम्रो कमाईबाट निकाल्छौँ, तर कर साथ एकदम नचाहिकन होइन, ओहो यत्रो जाने भयो मेरो भनेर चाहिँ हामीले राख्छौँ भने चाहिँ दिन त दियौँ, आज्ञा त पालन गऱ्यौँ, प्रभुलाई दियौँ, तर हामीले आदर गऱ्यौँ न, अनि प्रभुले त वास्तवमा त्यो ग्रहण पनि गर्नुहुन्न। किनभने खुसी साथ दिनेलाई प्रभुले चाहिँ प्रेम गर्नुहुन्छ भने छ, हर्ष साथ दिने, खुसी साथ मान्ने, आदर गर्नु भनेको त्यो हो वास्तवमा। आज्ञा पालन चाहिँ बाहिरी रूपमा मात्र हुन पनि सक्छ, किनभने अब लट्ठी खान्छ नत्र भने है, त्यसैले अब लट्ठी खानुभन्दा त म मान्छु, अनि लट्ठी खुवाउनु पर्छ है, तर के भने त्यति मात्रले पुग्दैन, छोराछोरीहरूलाई चाहिँ हृदयदेखि गर्न चाहिँ तपाईँले सिकाउनु पर्छ, अर्थात् तपाईँले हेरिरहनु पर्छ। तपाईँ चाहिँ सन्तुष्ट हुनु हुँदैन जबसम्म उनीहरूले हृदयदेखि गर्दैन। हेर्नुभयो, यो काम त सजिलो छैन, परमेश्वरको सहायता बिना त असम्भव छ। हृदयमा परमेश्वरले काम गर्नुपर्छ, अनि हाम्रो भाग छ जुन हामीले गर्नै पर्छ, अनि हामीले यसमा ख्याल गर्नुपर्छ, अनि त्यो नगर्दाखेरि चाहिँ धेरै समस्या हुन्छ। त्यसैले यो जान्न आवश्यक छ कि फरक छ, तपाईँले चाहिँ बाहिरी आज्ञा पालन खोजेर ए ल भइहाल्यो मैले भनेको माने, ए मेरो बुवा मेरो छोराछोरी त थुर्थुर हुन्छ मैले भन्दाखेरि भनेर घमण्ड नगर्नुहोस्। थुर्थुर त होला, तर हृदयमा चाहिँ कठोर होला, सक्दो चाँडो घरबाट कहिले निस्किउँ जस्तो भइरहेको होला। त्यसैले तपाईँले सोच्नुहोस्, यहाँ चाहिँ अति प्रेम साथ गरिने कार्य हो, छोराछोरीलाई तालिम दिने भनेको काम। अनि त्यसैले हृदयको खाँचो छ, त्यसैले बुवा आमाहरूले आफ्नो छोराछोरीलाई तालिम दिनुपर्छ, केवल बाहिरी रूपमा माने भनेर मात्र होइन, तर ठिक हृदय साथ गर्नलाई हामीले सिकाउनु परेछ। उनीहरूको बाहिरी व्यवहारलाई मात्र हामीले चाहिँ यता र उता गरेर मात्र पुग्दैन, एउटा कुकुरलाई पनि सकिन्छ त्यसो गर्न त है, पशुलाई, तर पशु होइन हाम्रो छोराछोरी, उनीहरूको हृदय हामीले खोज्नुपर्छ, हृदयलाई हामीले जित्नु परेको छ। अनि जब त्यो त्यहाँ हृदय हुन्छ त्यो छोराछोरीको, तब त्यो बच्चा चाहिँ कस्तो हुन्छ भने, त्यो छोरा अथवा छोरी, ऊ चाहिँ अब बुवामाको कुरा सुन्ने हुन्छ है, सुन्ने हुन्छ, अब साँच्चै नै म सुन्छु, म अर्थी सुन्छु मेरो बुवाको, हे मेरो छोरा, अब म सुन्छु बुवा आमा, मलाई सल्लाह चाहिएको छ, मलाई यो समस्या परिरहेछ, मलाई चाहिँ डोर्याउनुहोस्। अनि त्यो छोराछोरी चाहिँ आफूभन्दा पाकोहरूको सल्लाह सुन्ने तब हुन्छ, यदि उनीहरूको हृदय चाहिँ हृदयमा चाहिँ काम भएर। त्यसैले नानीहरू, छोराछोरीहरू अनि जवानहरू है, कस्तो छ अवस्था है, बुवामा छ कतिजनाको यहाँ, अनि आफ्नो बुवामा प्रतिको कुरा या जिम्मेवारी छ, अनि बुवा आमाहरूको जिम्मेवारी पनि हेर्दैछौँ। अनि केवल कडा शासन गरेर मात्रै यस्तो हृदय चाहिँ उत्पन्न हुँदैन, हुन सक्दैन, त्यहाँ चाहिँ प्रेमसहित यो अधिकार चाहिँ, यो कडा अधिकार चाहिँ छ, यो बलियो अधिकार छ परमेश्वरबाट, तर यो प्रेम साथ प्रयोग गरिनुपर्छ। अनि त्यो छोराछोरीलाई चाहिँ निश्चय गरी बिना शङ्का उसलाई थाहा हुनुपर्छ कि मेरो बुवाले मेरो आमाले मलाई प्रेम गर्छ, उनीहरूलाई थाहा हुनुपर्छ। त्यसैले पहिलो बुझाइ हो। दोस्रो चाहिँ अब पावलले, तर मेरो समय भएछ, त्यसैले बाँकी भाग चाहिँ हामी अर्को मौकामा चाहिँ गर्नेछौँ। त्यसैले हामीले एउटै बुँदा चाहिँ यहाँ हेर्दैछौँ, हेऱ्यौँ कि छोराछोरीहरू चाहिँ हामी भविष्यको बुवामार हुन्, भविष्यको मण्डली अगुवाहरू हुन्, भविष्यको शिक्षकहरू हुन्, भविष्यको प्रभुको सेवकहरू हुन्, अनि उनीहरूलाई तालिम दिन चाहिँ बुवामालाई जिम्मा दिनुभएको छ, अनि हामीलाई चाहिँ परमेश्वरले स्पष्ट निर्देशनहरू पनि दिनुभएको छ।
प्रभुले हामीलाई सहायता गर्नुभएको छ। आउनुहोस् हामी प्रार्थना गरौँ।
पिता हामीलाई मद्दत गर्नुहोस्, तपाईँले नै छोराछोरी दिनुभयो, साँच्चै नै तपाईँकै हुन्, हाम्रो होइनन्। अनि त्यसैले हामी प्रभु ठुलो भण्डारीहरू भण्डारीपन पाएका छौँ। अनि प्रभु हामीलाई दिनुभएको यो शिक्षाहरू र यस हप्ता हामीलाई दि पाइरहेको शिक्षाहरूमा अत्यन्तै रमाउँदछौँ। तर प्रभु हामी सुन्नलाई रमाउन मात्र होइन तर गर्नलाई रमाउनेहरू हुन सकौँ। एक एकजनाको हृदयमा काम गरिदिनुहोस्। बिन्ती गर्दछौँ तपाईँको आत्माले ठुलो परिवर्तनहरू ल्याइदिनुहोस्, नानीहरूको हृदयहरूमा परिवर्तनहरू ल्याइदिनुहोस्। पिता युवा भाइ बहिनीहरूको हृदयहरूमा भयङ्कर परिवर्तनहरू ल्याइदिनुहोस् र हामी बुवाआमाहरूको हृदयहरूमा पनि अझ परिवर्तन ल्याइदिनुहोस् र हामी ख्रिस्ट जस्तै अझ बन्न सकौँ। पिता हामी यही चाहना गर्छौँ। तपाईँको शिक्षाको पाउमुनि हामी बस्छौँ र धन्यवाद दिन्छौँ। प्रभु येशूको नाममा आमेन।